यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको पहिलो विधान महाधिवेशन 15 सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने निर्णय सहित सम्पन्न। महाधिवेशनमा पेश भएका विधान संशोधन, राजनीतिक र सांगठनिक प्रतिवेदन संशोधन सहित पारित। पर्याप्त विद्युत उत्पादन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणले उद्योगी तथा व्यवसायीलाई मागे जति बिजुली उपलब्ध गराउने। नेपालमा आज थप 679 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 7 जनाको मृत्यु, 1405 जना संक्रमण मुक्त। र अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर बम आक्रमण, कैयौं नागरिक हताहत भएको आशंका।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। नेकपा एमाले 15 सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ। ललितपुरको गोदावरीमा आज सम्पन्न पहिलो विधान महाधिवेशनले 15 सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको हो। विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै उपमहासचिव विष्णु पौडेलले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्षको संख्या 5, महासचिव एक, उपमहासचिव एक र सचिव 7 गरी 15 सदस्यीय पदाधिकारी हुने जानकारी दिनुभयो। यस्तै एमालेका सबै कमिटिको आधार संख्या 50 रहने गरी कमिटी संख्या समेत किटान गरिएको छ। प्रदेश कमिटिमा 50 सदस्य आधार रहने र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर 5 जनाको दरले थपिने व्यवस्था गरेको छ। जिल्ला कमिटिमा पनि आधार संख्या 50 राखेर प्रदेश सभा निर्वाचन क्षेत्रबाट 15 जनाको दरले थपिने, पालिका कमिटिको हकमा 50 आधार संख्या रहने र प्रत्येक ओडाबाट 5 जनाको दरले थपिने गरी कमिटी गठन हुने व्यवस्था गरिएको छ। एमालेको केन्द्रीय कमिटी 225 सदस्यीय रहने र सबै कमिटिमा 33% महिला अनिवार्य गर्ने विधानमा व्यवस्था गरिएको छ। यस्तै पार्टीको स्थायी कमिटी 45 सदस्यीय हुनेछ। विधान महाधिवेशनले डाक्टर विजय सुब्बा अध्यक्ष रहेको 15 सदस्यीय पार्टीको केन्द्रीय निर्वाचन आयोग समेत सर्वसम्मतले गठन गरेको छ। विधान महाधिवेशनले सूर्य सिन्ह भित्र हँसिया हतौडा रहेको पार्टीको नयाँ लोगो समेत पारित गरेको छ। ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनैतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको बताउनुभयो। उहाँले पार्टीको विचार र संगठनमाथि नै हमला भइरहेको भन्नुहुँदै आफूहरूको विजयी यात्रालाई सानातिना धक्काले नरोक्ने बताउनुभयो। अध्यक्ष ओलीले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको बताउनुहुँदै देशको सबैभन्दा ठूलो दल र जिम्मेवार दलको नेताले अरूलाई अपजस लगाएर उम्कन नपाउने बताउनुभयो। अध्यक्ष ओलीले तीनवटै प्रतिवेदनलाई अझ खदिला बनाउन महत्वपूर्ण सुझाव आएको र ती सुझाव सहितको दस्तावेज प्रकाशित गरिने स्पष्ट पार्नुभयो।
प्रस्तावहरूले, प्रतिवेदनहरूले अगाडि सारेका विचारबाट देशलाई अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ, त्यसका लागि म धन्यवाद भन्न चाहन्छु। सँगसँगै प्रतिवेदनहरूलाई अझ समृद्ध बनाउन, अझ आकर्षक र खदिला बनाउन कमरेडहरूले महत्वपूर्ण सुझावहरू दिनुभयो। म ती सुझावहरूलाई स्वागत गर्न चाहन्छु र ती सुझावहरू पनि सामेल गरेर दस्तावेजहरूलाई प्रकाशित गरिने कुरा म कमरेडहरू समक्ष निवेदन गर्न चाहन्छु।
अध्यक्ष ओलीले पार्टीलाई हल्लाउन नसक्ने सुदृढ़ स्थितिमा पुर्याएर छोड्ने बताउनुहुँदै पार्टीका अगुवा र कार्यकर्ताले आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताउनुभयो। पार्टीको संगठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावबारे टिप्पणी गर्नुहुँदै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्न टीम बनाइएको र त्यो टीमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास दिलाउनुभयो। एमालेको पहिलो विधान महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गरेको छ। विधान महाधिवेशनमा देशभरबाट 6347 प्रतिनिधि सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज काठमाडौँ महानगरपालिकामा नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भई मतगणना कार्य जारी रहेको छ। पछिल्लो विवरण अनुसार काठमाडौँ महानगरपालिकामा कुल 1329 मत खसेकोमा करिब 500 मतगणना भइसकेको र मतगणना कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिनुभयो। हालसम्म भएको मतगणना अनुसार महानगर समितिका सभापतिका उम्मेद्वार निलकाजी साक्य अगाडि रहनु भएको छ भने अर्का उम्मेद्वार प्रगतिमान रंजितले पछाइरहनु भएको निर्वाचन समितिले जनाएको छ। जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले काठमाडौँ अन्तर्गतका 11 पालिका मध्ये दक्षिणकाली नगरपालिकाको एकवटाको अधिवेशन हुन नसकेका कारण पालिका अधिवेशन स्थगित भएको र किर्तिपुर नगरपालिकामा सहमतिका लागि भोलिसम्मको समय दिइएको बताउनुभयो। यसबाहेक काठमाडौँ जिल्ला अन्तर्गतका बाँकी 8 पालिकामा निर्वाचन सम्पन्न भई नयाँ पदाधिकारीहरूको चयन भइसकेको जिल्ला निर्वाचन अधिकृत आचार्यले बताउनुभयो। क्रियाशील सदस्यता विवादका बीच पार्टी सभापति शेरबहादुर देउबा पक्षले ओडा अधिवेशन गरेको विरोधमा 11 दिनदेखि अनशनरत नेपाली कांग्रेस डडेलधुराका नेता कार्यकर्ताले अनशन तोड्नु भएको छ। आज नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी डाक्टर शेखर कोइराला र गुरूराज घिमिरे लगायतले डडेलधुरा पुगेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षका नेता कार्यकर्ताहरूको 11 दिनदेखिको अनशन तोडाउनु भएको हो। नेताहरूले अनशनमा ऐक्यबद्धता जनाउँदै मागहरू सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि अनशन तोडिएको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ। यसैगरी अनशन तोडेपछि डडेलधुराको खुल्ला बस पार्कमा आयोजित वृहत कार्यकर्ता भेलामा नेता अर्जुन नरसिंह केसीले डडेलधुरामा सदस्यता विवादकै बीचमा भएको अधिवेशन अवैध भएकोले पुनः अधिवेशन हुनुपर्ने बताउनुभयो। नेता डाक्टर शेखर कोइरालाले लोकतान्त्रिक विधि पद्धतिबाट आन्तरिक चुनाव हुनुपर्नेमा केन्द्रीय सभापति रहेको जिल्लामै जबरजस्ती अधिवेशन गराइएकोले यथाशीघ्र छानबिन गरी पुनः अधिवेशन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। भेलामा कांग्रेसका केन्द्रीय सदस्य गुरू घिमिरे, जिल्ला नेताहरू हरिप्रसाद भट्ट, करूणाकर भट्ट लगायतले आआफ्नो धारणा राख्नु भएको थियो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरूलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफै लोकतन्त्रवादी हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस ब्यास नगर समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चीकै लोकतन्त्रवादी हुनुपर्ने बताउनुभयो। उहाँले कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, जिल्ला सभापति वैकुण्ठ न्यौ पानी लगायतले सुदृढ़ कांग्रेस बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीनवटा संवैधानिक आयोगका अध्यक्षहरूले आज आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमिल सिन्हा, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र थारू आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले आफ्नो आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउबा समक्ष प्रतिष्ठानको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्राध्यापक गंगा प्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। प्रतिष्ठानले त्यस आर्थिक वर्षमा 83 अध्ययन अनुसन्धान अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। दिउँसो 1 बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको जनाएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बजेका लागि बोलाइएको पनि राष्ट्रिय सभा सचिवालयले जनाएको छ। उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले मागे जति विद्युत उपलब्ध गराउने भएको छ। प्राधिकरणले अब 132 केभी क्षमताका प्रसारण लाइन मार्फत उद्योगी तथा व्यवसायीले मागे अनुसारको बिजुली उपलब्ध गराउन के कति मात्रामा बिजुली चाहिएको हो उल्लेख गरी आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ। सकेसम्म प्राधिकरणको प्रसारण तथा वितरण लाइन एवं सबस्टेशन भएको स्थानबाट नजिक उद्योग स्थापना गरी आवश्यक विद्युत माग गर्न भनिएको छ। प्रसारण लाइन एवं सब स्टेशनबाट टाढा भएमा कहिलेसम्ममा के कति मात्रामा बिजुली चाहिने हो यथार्थ विवरण खुलाई तत्काल माग गर्न समेत प्राधिकरणले आग्रह गरेको छ। हाल रातको समयमा झण्डै 400 मेगावाट बिजुली जगेडामा रहेकाले उद्योगी तथा व्यवसायीलाई माग अनुरूप बिजुली उपलब्ध गराउन प्राधिकरण सक्षम रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। प्राधिकरणको प्रणालीमा झण्डै 2000 मेगावाट बिजुली उपलब्ध रहेको र तोकिएको लक्ष्य अनुसार काम भएको खण्डमा चालू आर्थिक वर्षमा नै थप 1300 मेगावाट बढ़ी बिजुली उपलब्ध हुनेछ भने त्यसो हुँदा प्रणालीमा 3300 मेगावाट बराबरको बिजुली प्रवाह हुने प्राधिकरणले जनाएको छ। नेपालमा आज थप 1405 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको कुल संख्या 7,69,224 पुगेको र मुक्त हुने दर 96.5% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 679 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार 7,070 नमूनाको पीसीआर परीक्षण गर्दा 574 जना र 3,850 नमूनाको एन्टीजेन परीक्षण गर्दा 105 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या 16,804 रहेको र त्यसमध्ये 16,371 जना संक्रमित होम आइसोलेशन तथा बाँकी 1,271 जना संक्रमित विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेका छन्। कोरोना संक्रमणका कारण आज थप 7 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 11,164 पुगेको मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ। प्राधिकरणले देशका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै स्थानमा इन्टरनेट सेवा अवरूद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरण बीच पुल भाडा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय प्राधिकरण नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल बीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर नकाट्न आग्रह गरेको हो। प्राधिकरणले राज्यको अति आवश्यक सेवाको अवरूद्ध गर्ने जो कोहीलाई कानूनी कार्यवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नका साथै वार्ताका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड़ दिएको छ। कोरोना संक्रमणको दर कम भएसँगै प्रदेश नम्बर 2 का विभिन्न जिल्लामा सर्वसाधारणले मास्क लगाउन छोडेपछि स्थानीय सरकारले मास्क खोई अभियान सञ्चालन गरेका छन्। कोरोना लगायत अन्य संक्रामक रोगहरूबाट समेत मास्कले जोगाउने भएकाले सबैलाई मास्क लगाउन विज्ञहरूको अनुरोध छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रदेश 2 मा सर्वसाधारणले मास्क लगाउन छाडेपछि तपाईँको मास्क खोई अभियान शुरू भएको छ। कोरोना महामारी कम भएको र यसको औषधि पनि नभएकाले यससँग जोगिने उत्तम विकल्प नै मास्क लगाउनु रहेको छ। मास्क लगाउन उत्प्रेरित गर्ने उद्देश्यले प्रदेश नम्बर 2 को 3 ठाउँमा विशेष अभियान नै शुरू भएको छ। अभियानमा सक्रिय रहेका संस्था लाइफ नेपालका अध्यक्ष सुरेश ठाकुर,
मास्क लगाउने जुन क्रम छ त्यो धेरै घट्दै गएको हुनाले बढ्न सक्छ कि भन्ने हिसाबले चाहिँ हामीले पूर्ण मास्क को एउटा चाहिँ कार्यक्रम अगाडि सारेका छौं।
जनकपुर धाम, वीरगंज तथा राजविराजमा गरेर मास्क लगाउने अभियानको थालनी गरेको बताउँदै प्रदेश नम्बर 2 का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा,
कोरोना संक्रमण अहिले कम छ, कोरोना सिद्धियो भन्ने कुरो कदापि हुँदै होइन। यो हामीले संयमित भएर मास्कको प्रयोग गरेनौ भने, सरसफाई गरेनौ र भीड़भाड़ कम गरेनौ भने यसबाट रोगको जोखिम बढ्ने खतरा बढ्छ।
मास्कले कोरोना मात्र होइन अन्य संक्रामक रोगबाट बचाउने हुनाले मास्क लगाउनुको विकल्प नभएको बताउँदै पुनः निर्देशक झा,
कोरोना लगायत अन्य भाइरल डिजिजहरू पनि आउन सक्छ, त्यसकारणले गर्दाखेरि कोरोना लगायत अन्य श्वास प्रश्वासका रोगहरू दीर्घ रोगहरूबाट बच्नको लागि मास्क लगाउन जरुरी छ।
मास्क लगाउने क्रममा कमी आएपछि मास्क बिना सेवा नदिने पक्षमा धनुषा प्रशासन रहेको बताउँदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,
तपाईँको मास्क खोइ भन्ने अभियानलाई अगाडि बढाइरहेका छौँ र यसलाई हामी निरन्तरता दिन्छौँ। मास्क नलगाउनेलाई सेनिटाइजेसनको कार्यक्रम गर्छौँ भने त्यसपछि हामी कार्यवाहीको चरणमा प्रवेश गर्छौँ र मास्क नलगाउनेलाई हामी कानून मान्यो कार्यवाही गर्ने।
चाड पर्वको समयमा भीड़भाड बढ्ने क्रम बढेकाले मास्क लगाउनु नै कोरोना सहितको रोगबाट बाँच्ने उत्तम विकल्प रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
भारतको पिथौरागढ़मा संचालित एक्स सूर्यकिरण 15 समूहको नेपाल भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ। नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा 300 र भारतीय सेनाका 400 जना सैनिकको सहभागिता रहेको अभ्यास यही असोज 4 गतेदेखि 16 गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोविड 19 महामारी जस्ता विपदका बेला सुरक्षा फौजको भूमिकाको व्यवहारिक अभ्यासका साथै सहभागी फौजले आफ्नो पेशागत अनुभव समेत अभ्यासका क्रममा साटासाट गर्नुभएको थियो। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर बम विस्फोट हुँदा धेरै सर्वसाधारण मारिएका आशंका गरिएको छ। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदकी आमाको स्मृतिमा आयोजित कार्यक्रम भइरहेका बेला विस्फोट भएको थियो। विस्फोटमा परि धेरै नागरिकले ज्यान गुमाएका तालिबानले जनाए पनि हताहत हुनेको संख्या अझै यकिन भइसकेको छैन। भारतको उत्तर प्रदेश राज्यस्थित लखीमपुरमा जारी किसान आन्दोलनका क्रममा 5 किसानको मृत्यु भएको छ। त्यहाँका गृह राज्य मन्त्री अजय कुमार मिश्रको विरोधमा उत्रिएका किसानहरूलाई 2 गाड़ीले किल्चिएको बीबीसी हिन्दीमा उल्लेख छ। मन्त्रीलाई कालो झण्डा देखाउन जाँदा मन्त्रीको छोराले किसानहरूमाथि गाड़ी चलाएका भारतीय किसान युनियनको आरोप छ। अमेरिकाका सबै 50 राज्यमा गर्भपतन अधिकारको माग गर्दै 10,000 मानिसले र्याली निकालेका छन्। टेक्सस राज्यले गर्भपतन सेवाको पहुँचमा बन्देज लगाउने गरी कानून ल्याएपछि त्यसको विरोधमा मुलुकभर ऐक्यबद्धता जनाई र्यालीहरू निकालिएका हुन्। र्यालीमा सहभागीहरूले टेक्ससमा ल्याइएको त्यस्तो कानूनले संवैधानिक अधिकार नै कुण्ठित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। कुनै कुनै ठाउँमा गर्भपतन अधिकार दिनुहुन्न भन्ने समूहहरूले र्याली भाड्न खोजेका थिए। बेलायतमा पेट्रोलियम पदार्थको अभाव चुलिएर खाद्यान्न तथा ऊर्जाको मूल्य आकाशिएको बेला सत्तारूढ़ दल कन्जर्भेटिभ पार्टीको 4 दिने भेला शुरू भएको छ। भेलालाई सम्बोधन गर्दै कन्जर्भेटिभ नेता एवं प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दलको कोविड 19ले पारेको प्रभावलाई हटाएर परिस्थितिमा सुधार ल्याउने वचनबद्धता प्रकट गर्नुभयो। मुलुकका ढुवानी सेवाहरू कम ज्याला लिने विदेशी श्रमिकहरूप्रति धेरै नै निर्भर रहेको भन्दै प्रधानमन्त्री जोनसनले असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ। पेट्रोल ढुवानी सहज बनाउन अहिले सेनाले आफ्ना जनशक्तिहरू परिचालन गरिरहेको छ, जसमा सेनाका 100 जना लरी चालक रहेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याज दर घटाउन लघु वित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ। आइतबार माइक्रो फाइनान्स एसोसिएशन अफ नेपालको माग पत्र बुझ्दै अर्थमन्त्री शर्माले लघु वित्त संस्थाहरूले ब्याज दर नघटाएसम्म गरीब जनताको जीवन स्तरमा परिवर्तन नहुने विचार व्यक्त गर्नुभयो। लघु वित्त संस्थाहरूले तय गरेको ब्याज दर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले यसका लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री संघको भेटमा प्रतिनिधि मण्डलका सदस्यहरूले वाणिज्य बैंकहरूबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकोले त्यसमा लाग्ने ब्याज दर नघटेसम्म लघुवित्तहरूको ब्याज घटाउन सम्भव नहुने जानकारी गराउनु भएको थियो। एसोसिएशनका अध्यक्ष जगत बहादुर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डलले बचतको ब्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने तथा संस्थामा आबद्ध व्यक्तिको जीवन रक्षा र जीविकोपार्जनको लागि बीमा गर्ने र बीमा कम्पनीहरूले पुनर्बीमा सेवा दिनुपर्ने मागहरू समावेश गरिएको छ। लघु वित्त संस्थाहरूले 10-15% ब्याज दरमा ऋण लगानी गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले आफ्नो विद्युतीय उत्पादन प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकका लागि सरकारी समितिको सिफारिशका आधारमा लागू गरिएको भाडा दरको विषयलाई लिएर भइरहेको टिक्का टिप्पणी प्रति प्राधिकरणको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। केही सेवा प्रदायकहरूले नियम अनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको माग भए बमोजिम, जीपीएस कोअर्डिनेट, नक्सा तथा दूरी खुल्ने कागज पेश गरी नवीकरण नगरेको, परिमार्जित भाडा दर भुक्तानी गर्न आनकानी गरेको पाइएपछि पटक पटक सार्वजनिक सूचना मार्फत तत्काल सम्झौता गर्न आउन अनुरोध गरिएको जनाएको छ। प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडा दर तिर्न केही सेवा प्रदायकहरूले अस्वीकार गरेपछि शनिबार त्यस्ता सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा सांकेतिक रूपमा विच्छेद गरिएको उल्लेख गरेको छ। उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभई आफ्नो संरचना प्रयोग गरे बापत सेवा प्रदायकबाट भाडा दर असुल उपर गर्न गरिएको प्राधिकरणले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। त्यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमा याचना गर्दै त्यसरी काटिएका तारहरू हाल जडान भइसकेको पनि विज्ञप्ति मार्फत स्पष्ट पारेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक 2% भन्दा धेरैले घटेको छ। यस दिन नेप्से सूचक 55.93 अंकले घटेर 2577.49 बिन्दुमा झरेको छ भने सेन्सिटिभ सूचक पनि 11 अंकले घटेको छ। यस दिन 232 कम्पनीहरूका 89,48,937 किता शेयरहरू 4,11,38,14,246 रुपियाँमा किनबेच भएका छन्।
अब खेलकुद समाचार अजय बमबाट।
एभरेस्ट प्रिमियर लीग ईपीएलमा चितवन टाइगर्सले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा साबिक विजेता ललितपुर प्याटर्सनलाई 5 विकेटले पराजित गरेको हो। चितवनले 4 खेलमा 8 अङ्क जोड्दै क्वालिफायरमा प्रवेश गरेको छ। यो नतिजासँगै पोखरा राइनोस र भैरवा ग्याडिजले प्ले अफमा स्थान बनाएका छन्। ललितपुरले दिएको 109 रनको लक्ष्य चितवन 17 ओभर 2 बलमा 5 विकेटको क्षतिमा पूरा गरेको हो। चितवनको जितमा मोहम्मद साजादले 35, भीम कार्कीले 27 तथा दिलीप नाथले अभिजित 16 रन बनाए। ललितपुरका अब्जान तुलाल उमाइजाई र रिजन ढकालले 2-2 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको थियो। ललितपुरका जयकिशन कोचावलले सर्वाधिक 42 रन बनाए। सन्दुन ब्रिडोडीले 14 रन बनाए भने सूर्य तामाङ 11 रन र ललित राजवंशी 9 रनमा अभिजित रहे। ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंहरीले 3 तथा करिम जनत र सागर ढकालले 2-2 विकेट लिए। नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान तथा गोलकिपर किरण चेन्जुङले श्रीलंका विरूद्ध 3 अङ्कको लागि खेल्ने बताएका छन्। मालदिवसमा जारी 13 संस्करणको साफ च्याम्पियनशिप अन्तर्गत श्रीलंका विरूद्धको खेल अघि कप्तान किरणले 3 अङ्कको लागि खेल्ने बताएका हुन्। नेपालले दोस्रो खेलको रूपमा सोमबार श्रीलंका विरूद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंका बीचको खेल राति 9:45 बजे शुरू हुनेछ। नेपालले पहिलो खेलमा साबिक विजेता तथा आयोजक मालदिवसलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। नेपाललाई जित दिलाउन मनिष न्यागीले निर्णायक गोल गरेका थिए। नेपाल 3 अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ। श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। मेरकप भेटरान्स फुटबल प्रतियोगिता कार्तिकमा आयोजना हुने भएको छ। फुटबल मिशन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कार्तिक 6 गतेदेखि 16 गतेसम्म हुनेछ। खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फाइनल दशरथ रंगशालामा हुनेछ। प्रतियोगितामा 10 देखि 16 टीमको सहभागिता रहने आयोजकले फुटसल मिशन टुगेदरले आइतबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ। प्रतियोगितामा 3 जना 35 वर्ष माथिको र बाँकी खेलाडी 40 वर्ष माथिको हुनुपर्नेछ। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2,50,000 पाउने आयोजकले जनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 18.5, वर्षा 3.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 19.5, वर्षा 8 फुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम 21.6, वर्षा 10.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको पहिलो विधान महाधिवेशन 15 सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने निर्णयसहित सम्पन्न। महाधिवेशनमा पेश भएका विधान संशोधन राजनीतिक र सांगठनिक प्रतिवेदन संशोधन सहित पारित। पर्याप्त विद्युत उत्पादन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणले उद्योगी तथा व्यवसायीलाई मागे जति बिजुली उपलब्ध गराउने। नेपालमा आज थप 679 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 7 जनाको मृत्यु। 1405 जना संक्रमणमुक्त र अफगानिस्तानको राजधानी काबुल स्थित एक मस्जिद बाहिर बम आक्रमण कैयौं नागरिक हताहत भएको आशंका। हौस् त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।